One to win for Pakistan. Stokes comes in. Bowls short. It's pulled for four.
बहुत अच्छा साइन है पाकिस्तानी क्रिकेट के लिए.
पॉजिटिव क्रिकेट खेलेंगे फाइनल में. रिजल्ट आ गया अल्लाह के हाथ में.
मेरे रन भी हो रहे हैं और ऊपर से अल्लाह के फजल से टीम भी जीत रही है.
और उन्होंने कुछ खास किया नहीं सिवाय के पाकिस्तान को नंबर 8 पे लेके पहुंचा दिया.
कोच जो स्ट्रेटेजी बनाए खिलाड़ी उस पे अमल करेंगे तब क्वालिफाई कर पाएंगे.
पाकिस्तानी क्रिकेट का मुस्तकबिल नौजवानों के हाथों में. तो क्या सीनियर खिलाड़ियों की कहानी अब खत्म? और वर्ल्ड कप हॉकी क्वालिफायर पाकिस्तान के लिए कितना मुश्किल? खेल के मैदान से अब्दुर्रशीद शकूर का सलाम. क्रिकेट भी क्या अजब खेल है, खूब तमाशे दिखाता है. इसमें नजर आने वाली बेयकीनी ही दर हकीकत इसकी खूबसूरती है. क्या किसी ने सोचा था कि एक ऐसी टीम जो अपने पहले ही मैच में बुरी तरह हारी हो फाइनल में पहुंच जाएगी और उसी टीम से मुकाबला करेगी जिसने उसे पहले मैच में शिकस्त दी थी. पाकिस्तानी टीम ने भारत से हारने के बाद आलमी नंबर 1 जनूबी अफ्रीका को रास्ते से हटाया, श्रीलंका का किस्सा तमाम किया और फिर सेमीफाइनल में उसके नौजवान खिलाड़ी फेवरेट इंग्लैंड को एक ऐसा सबक सिखा गए जो अंग्रेज खिलाड़ियों को मुद्दतों याद रहेगा. अब इतवार को एक बार फिर ढोल ताशों बैंड बाजों और फलक शिगाफ नारों में मेला सजेगा पाकिस्तान भारत मुकाबले का. कप्तान सरफराज अहमद अपने नौजवान खिलाड़ियों से बहुत ज्यादा खुश हैं. क्यों ना हो, यही नौजवान खिलाड़ी पाकिस्तानी टीम को आज इस मकाम तक ले आए हैं.
बहुत अच्छा साइन है पाकिस्तानी क्रिकेट के लिए कि इतने सर्च प्लेयर जो हैं वो आ रहे हैं और वो बड़े क्रूशियल मैचों में अच्छी परफॉर्मेंस कर रहे हैं. फखर जमान, शदाब, हसन अली जितने भी नए लड़के आए, फहीम अशरफ भी बड़ा प्रॉमिसिंग उसने डेब्यू किया.
सरफराज अहमद को याद दिलाया गया कि श्रीलंका के खिलाफ मैच में आपके तमाम सूरमा बैट्समैन अपनी बारियां ले चुके थे, ऐसे में आपने ये बाजी कैसे पलटी?
आमिर और मैं बैटिंग कर रहे थे तो आमिर को मैंने यही कहा था कि स्कोर बोर्ड को नहीं देखना, बट जस्ट जो बॉल आ रही है बस बॉल को खेलना है. आई थिंक मैं बहुत ज़्यादा क्रेडिट दूंगा मोहम्मद आमिर को कि उसने जिस तरीके से मेरा साथ दिया और जिस तरीके से उसने इस अंडर प्रेशर टाइम पे इतनी ज़बरदस्त बैटिंग की. आई थिंक हैट्स ऑफ टू हिम.
हसन अली, क्या कहने उनके, जबरदस्त बॉलर. पाकिस्तान सुपर लीग से मंजरेआम पर आए और देखते ही देखते छा गए. हसन अली इस चैंपियंस ट्रॉफी में सबसे ज्यादा 10 विकेटें हासिल करने वाले बॉलर बन चुके हैं. हसन अली से सवाल था कि पहले मैच में बहुत बुरी बॉलिंग और नतीजा भी आपके खिलाफ गया, उसके बाद यकायक इस टीम में जान कैसे पड़ गई?
जिस तरह हम टूर्नामेंट में आए थे तो पहला मैच हमारा इंडिया अगेंस्ट हार गए थे, लेकिन लड़के बहुत अच्छा खेले हैं, होल टीम, ये सारी टीम की एफर्ट है और इंशाल्लाह हम अपना प्रॉपर पॉजिटिव क्रिकेट खेलेंगे फाइनल में. रिजल्ट आ गया अल्लाह के हाथ में.
नौजवान खिलाड़ियों का जिक्र हो रहा है तो बात फखर जमान के तस्करे के बगैर कैसे मुकम्मल हो सकती है, जिनकी जारहाना बैटिंग ने श्रीलंका और इंग्लैंड के खिलाफ पाकिस्तान को एक मजबूत बुनियाद फराहम की. मैंने फखर जमान से पूछा कि दोनों मैचों में अपनी परफॉर्मेंस से कितने मुतमईन हैं आप?
आपकी परफॉर्मेंस तब काउंट करती है जब आपकी टीम जीतती है, तो मेरे रन भी हो रहे हैं और ऊपर से अल्लाह के फजल से टीम भी जीत रही है.
फखर जमान से मेरा अगला सवाल था कि जारहाना बैटिंग का ये अंदाज क्या शुरू से रहा है या वक्त के साथ साथ अपनाया?
ये शुरू से ही है अटैकिंग स्टाइल, लेकिन इतना भी नहीं है जितना मैं इधर खेल रहा हूँ, लेकिन ये कि मेरा शुरू से ही मैं अटैकिंग खेलता हूँ और टॉप ऑर्डर में, तो यहाँ पर थोड़ा सा एक्स्ट्रा करने की कोशिश कर रहा हूँ क्योंकि मैनेजमेंट ने भी जो रोल मुझे दिया है तो मैं उस पर काम कर रहा हूँ.
खिलाड़ियों को तो आप सुन चुके, अब रमीज राजा की बारी, जो चैंपियंस ट्रॉफी की कमेंट्री के लिए इंग्लैंड में मौजूद हैं. मैंने रमीज राजा से पूछा कि नौजवान खिलाड़ियों की जबरदस्त परफॉर्मेंस, तो क्या ये समझा जाए कि अब परफॉर्मेंस ना देने वाले सीनियर्स पर मुश्किल घड़ी आ पहुंची है?
सरफराज की कप्तानी, नए लड़कों के भरोसे में ये टर्न अराउंड हुआ है उनकी परफॉर्मेंसेस से, और काश ये इस तरह की हम जिसको कहते हैं ना कि जारहाना सिलेक्शन प्लेइंग 11 में कर सकें और कर सकते, क्योंकि बहुत ज्यादा पुराने प्लेयर्स को बहुत ज्यादा लंबा हमने आजमाया और उन्होंने कुछ खास किया नहीं सिवाय के पाकिस्तान को नंबर 8 पे लेके पहुंचा दिया. मैं यही देख रहा था कि ये बांग्लादेश की जो टीम है इसमें जो एक्सपीरियंस है, आप देखें बांग्लादेश को उन एक्सपीरियंस प्लेयर्स से कहां उनकी उठान चली गई है, वेर एज हमारे एक्सपीरियंस प्लेयर्स अनफॉर्चुनेटली जिसके ऊपर हमने तकिया किया हुआ था, जिसके ऊपर जिनको हम छेड़ने से बहुत घबराते थे कि नहीं नहीं पाकिस्तान का क्या होगा अगर ये निकल गए वो निकल गए, कहां पे हम पहुंच गए. तो क्रक्स ऑफ द मैटर जिसको कहते हैं ना लुबे लुबाब, ये है कि आप यूथ अगर टैलेंट है उसको खिलाएं, کانفیڈنس دیں, بیک کریں اور پھر انوائرمنٹ کریٹ کریں اور ایک نیوکلس فارم کریں اس ٹیم کا بیسڈ آن ینگ مائنڈس جو کہ اگریسو بھی ہوں گے اور فری بھی کرکٹ کھیلیں گے. اور اگر ان کو انوائرمنٹ ایک نئی ملے گی ایک نئے کپتان کے نیچے تو یہ اپنی اس طرح کی پرفارمنسز کو لمبا کھینچ کے لے کے جائیں گے. اور جیسے ہی اگر ہتھے چڑھ گیا یہ انوائرمنٹ فرسودہ خیالات کے جو ایکسپیرئنس پلیئرز کے ہاتھ میں, تو پھر یہ نیا ٹیلنٹ دب جائے گا. تو یہ ایک بڑا کرٹیکل فیز ہے پاکستان کی کرکٹ کا کہ آپ کو ایک نئی ڈائریکشن لینی ہے, اور نئی ڈائریکشن کے لیے آپ نے کپتان جو نامنیٹ کیا ان کو بھی یہ سمجھنا ہے کہ نئی ڈائریکشن پرانے پلیئر سے نہیں آئے گی بلکہ نئے پلیئر سے آئے گی.
رمیز راجا سے میرا اگلا سوال تھا کہ زبردست کارکردگی کے بعد سرفراز احمد کا بحیثیت کپتان کیا مستقبل دیکھتے ہیں؟
ہم گھبرائے پھرتے رہے کہ جیسا ڈیسیزن اسٹرانگ لینے کے لیے, اور ڈیسیزن اسٹرانگ بڑا آسان ہوتا ہے اگر آپ کو ڈائریکشن مل جاتی ہے اور آپ کو سب ایک ہی پیج پہ ہوتے ہیں, یہ سب بہت چیزیں آسان ہو جائیں گی. اور سرفراز کو لیڈ کرنا ہے, مجھے ابھی بھی لگتا ہے کہ وہ بڑا اسٹیپ لینے سے کہیں نہ کہیں جھجکتے ہیں. کیوں نہیں نمبر 3 یا 4 پہ کھیلے, وہ فارم ہے ان کی, میچ جتایا ہوا ہے, پریشر میچ میں سب سے اچھی بیٹنگ کرتے ہیں. پتہ بھی ہے کہ آپ کے جو ایک دو پرانے پلیئرز ہیں وہ ان کی فارم نہیں ہے, نہ ہی ان میں اتنا اب دل گردہ رہ گیا ہے کہ آپ کو کنسسٹنٹلی وہ میچ جتا سکیں. تو پھر جب ایسی سچویشن ہے تو پھر آپ کو ڈیسیجن لینا ہے. اور سب سے بڑی ایگزامپل عمران خان کی تھی ورلڈ کپ 92 میں, 3 نمبر پہ کھیلے وہ, حالانکہ ہمارے پاس تھے بیٹس مین جو کہ 3 پہ کھیل سکتے تھے, مگر انہوں نے دیکھا کہ پریشر کو وہ سب سے اچھا ابزارب کر سکتے ہیں اور بڑے میچ میں بڑی اننگز کھیل سکتے ہیں. تو یہ سرفراز کو دیکھیں, یہ ایگزامپلز آپ کے سامنے رکھی ہوئی ہیں اور آپ کو ان سے سیکھنا ہے اور عمل کرنا ہے.
پاکستانی کرکٹ ٹیم چیمپئنز ٹرافی میں اپنی شاندار کارکردگی سے ورلڈ کپ میں براہ راست شرکت کو یقینی بنا چکی ہے, لیکن دوسری جانب پاکستانی ہاکی ٹیم کے لیے ورلڈ کپ تک رسائی کا کڑا امتحان ہے. وہ اس وقت لندن میں ہے جہاں ورلڈ کپ کوالیفائنگ راؤنڈ شروع ہو چکے ہیں, اور پاکستانی ٹیم کو اپنے پہلے میچ میں ہالینڈ کے خلاف 4 گول سے شکست کا سامنا کرنا پڑا. پاکستانی ٹیم کی کارکردگی کے تجزیے کے لیے بی بی سی کے کراچی اسٹوڈیو میں موجود ہیں سابق اولمپئن سمیع اللہ. سمیع اللہ صاحب, یہ بتائیں کہ ہالینڈ کے خلاف پہلے ہی میچ میں شکست, اب بھارت, کینیڈا اور اسکاٹ لینڈ سے میچز باقی ہیں, تو کیا ہم توقع رکھ سکتے ہیں کہ پاکستانی ٹیم ان اگلے میچوں میں کچھ اچھی کارکردگی دکھا سکے گی؟
ہماری ٹیم کیونکہ کافی عرصے سے یورپ میں نہیں کھیلی اور ان کا تو تجربہ نہیں ہے, لیکن یہ بڑا اچھا ہے کہ ہم ہالینڈ سے ہارے, ہمیں سبق حاصل کرنا چاہیے کہ یورپین ٹیمیں اتنی آسان ہیں جتنا ہم سوچ رہے ہیں. میرے خیال میں یہ رزلٹ ہونا ہی تھا, لیکن ہمیں خاص طور پہ 2 میچ اور ضرور جیتنے چاہیے, کیونکہ اگر 2 میچ نہیں جیتیں گے تو پھر ہمارا یہی خیال ہوگا یا یہی ہم سوچتے رہیں گے کہ اگر وہ ٹیم اس کو ہرا دے تو پھر ہم کوالیفائی کریں گے. چانسز ہیں, کوچ مینیجر کو بیٹھ کے سوچنا چاہیے اور اگلے میچوں کے لیے یہ سوچنا چاہیے کہ ہم نے جیتنے کیسے ہیں.
اس کوالیفائنگ راؤنڈ سے 10 میں سے 5 ٹیمیں ورلڈ کپ کے لیے کوالیفائی کریں گی, تو کیا ان 5 ٹیموں میں پاکستانی ٹیم شامل ہوگی؟
پول اتنا آسان ہے جتنا ہم دیکھ رہے ہیں, اتنے اپسیٹس ہوتے ہیں. جیسے اسکاٹ لینڈ کی ٹیم ہم کہیں کہ جی انڈیا سے ہار گئی تو ہم سے بھی ہار جائے گی, تو اتنی آسان والی بات نہیں. ویسے ہی کینیڈا کی ٹیم ہے, کینیڈا کو جیتنا بڑا ضروری ہے. اور پھر سب سے بڑی بات کہ پاکستان کی ٹیم جو ہے ان پچھلے چند سالوں میں دیکھیں تو فتوحات اتنی نہیں ہیں جتنی ہونی چاہیے تھیں. کوالیفائی کرنا چاہیے, لیکن صبر و تحمل کے ساتھ کھیل کے, اور کوچ جو اسٹریٹجی بنائے کھلاڑی اس پہ عمل کریں گے تب کوالیفائی کر پائیں گے.
اگر پاکستانی ٹیم اس راؤنڈ سے ورلڈ کپ میں نہیں جاتی تو اس کے پاس پھر بھی ایک موقع ہے کہ وہ اکتوبر میں ایشیا کپ جیتے اور ورلڈ کپ کے لیے کوالیفائی کرے, تو ان حالات میں پاکستانی ٹیم کے مستقبل کو آپ کس طرح دیکھتے ہیں, کیا چانسز ہیں؟
مجھ سے پوچھیں تو ایشیا کپ زیادہ مشکل ہے کیونکہ وہاں پہ بھارت ہے, پھر ہو سکتا ہے کہ کوریا وہاں پہ آ جائے, اور بنگلہ دیش بذات خود بنگلہ دیش میں بڑا سخت ٹیم ہے, ملیشیا بڑی سخت ٹیم ہے. یہ کیونکہ 10 ٹیمیں ہیں, ان 10 ٹیموں میں سے 5 ٹیموں نے کوالیفائی کرنا ہے, تو یہ بڑا آسان موقع ہے. اور اسی پہ ہی پاکستان ہاکی فیڈریشن نے کنسنٹریٹ کیا تھا کہ اسی میں ہم کوالیفائی کریں گے. یہ اس سے اچھا موقع نہیں ملے گا, ان کو اچھا کھیلنا چاہیے, اور پھر اگر ایشیا کپ میں اگر جیتنا ہے تو چیمپئن ہونا پڑے گا, جو چیمپئن ہونا اتنا آسان کام نہیں ہے.
اور آخر میں ایشین اسپورٹس بیٹ, لاہور سے سلطان محمود.
کوریا میں انگلینڈ نے فیفا انڈر 20 ورلڈ کپ فٹ بال ٹورنامنٹ جیت لیا ہے. تہران میں کھیلے گئے میچ میں ایران نے ازبکستان کو 2-0 سے ہرا کر سن 2018 کے روس میں ہونے والے ورلڈ کپ فائنلز کے لیے کوالیفائی کر لیا. پاکستان کے سلور فلائی ویٹ عالمی باکسنگ چیمپئن محمد وسیم اس سال ستمبر میں گولڈن فلائی ویٹ کے لیے عالمی مقابلے کریں گے. इंटरनेशनल हॉकी फेडरेशन ने हॉकी प्रोफेशनल लीग के इनेकाद के लिए फैसला किया है। लीग में अर्जेंटाइन, बेल्जियम, बरतानिया, जर्मनी, हॉलैंड, ऑस्ट्रेलिया, न्यूजीलैंड, इंडिया और पाकिस्तान को शामिल किया गया है। लीग जनवरी 2019 में शुरू होगी और जून तक जारी रहेगी।
इसी के साथ अब अब्दुल रशीद शकूर को इजाजत दीजिए।